नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेपालको संविधानको धारा 27 प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरकारको कुनै पनि विषयको सूचना माग गर्ने र पाउने मौलिक हकको व्यवस्था गरिएको छ। 2064 भदौ 3 गतेदेखि नेपालमा सूचनाको हक कार्यान्वयनमा आएको हो। विशेष गरी सूचनाको सार्वजनिक विषयका सरकारमा सूचना माग्ने र पाउने अधिकार प्रदान गरिएको छ र यसै क्रममा नेपालमा सूचनाको हक सम्बन्धी ऐन 2064 निर्माण गरी सूचनाको हकको अभ्यास भएको पाइन्छ। यसै अन्तर्गत राष्ट्रिय सूचना आयोगको स्थापना गरी सूचनाको हकको सम्वर्धन प्रवर्धन गरिएको पाइन्छ र संवैधानिक रूपमा पनि यो यसको ग्यारेन्टी गरिएको छ। आज हामी नेपालमा सूचनाको हकको कार्यान्वयनको अवस्था, प्रचलनको अवस्था लगायतका सन्दर्भमा कुराकानी गर्छौं। आज नेपालमा सूचनाको हकको सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिन पनि हो। 2064 भदौ 3 गते अर्थात आजकै दिन सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको हो र त्यसपछि सूचनाको हकमा उल्लेख भएका यो सूचना पाउने र माग्ने अधिकारको अभ्यास हुँदै आएको छ। सार्वजनिक सरकारका विषयमा हामीसँग आज राष्ट्रिय सूचना आएका पूर्व आयुक्त समेत रहिसक्नुभएका सँगै नेपाल सरकारका पूर्व सचिव राष्ट्रिय सूचना आयोगमा बसेर पूर्व भनौ न प्रमुख आयुक्तको जिम्मेवारी निर्वाह गरिसक्नुभएका कृष्णहरि बास्कोटा हामीसँग हुनुहुन्छ। बास्कोटाज्यू स्वागत छ यहाँलाई।
हजुर नमस्कार।
हजुर, अब आज राष्ट्रिय भनौ न नेपालमा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिन, त्यसो त अघिल्ला वर्षहरूमा यसको अलिकति प्रचार प्रसार हुने गर्थ्यो, यसपालि संचार माध्यमहरूमा पनि यो विषय देखिएको छैन। अब यसको पछाडिको कारण राष्ट्रिय सूचना आयोगमा अहिले पदाधिकारी खाली छ, पदाधिकारी विहीन अवस्था रहेको छ आयोगमा र यो पदाधिकारीका निम्ति प्रक्रिया पनि अगाडि बढेको छ। अब यो कारण पनि यो वर्ष ऐन कार्यान्वयनमा आएको दिनको सम्झनामा विभिन्न कार्यक्रम हुने गर्थ्यो, संचार माध्यमहरूमा पनि यो विषय आउँथ्यो, त्यति देखिएको पाइएन। अब आजको दिनलाई हामी कसरी सम्झन्छौं? खुलापन पारदर्शिताको कुराहरू हामीले गर्दै गर्दा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिन यहाँले कसरी सम्झनुहुन्छ?
सर्वप्रथम त आज भदौ 3 गते सूचना दिवस हो। यसमा समस्त नेपाली र विश्वभरि रहनुभएका लोकतन्त्र कर्मीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। 2064 सालको साउन 5 गते तत्कालीन सभामुखले सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण गर्नुभयो। यो ऐनकोमा प्रष्ट रूपमा लेखिएको छ, यो ऐन सभामुखबाट प्रमाणित भएको 30 दिनमा लागू हुन्छ भनेको हुनाले साउन 5 गते प्रमाणीकरण भएको ऐन भदौ 3 गतेबाट लागू भएको हो। यसर्थ भदौ 3 गतेलाई नेपाल सरकारले सूचना दिवसको रूपमा मनाउने गरी घोषणा गरेको छ। नेपालमा जुन बेला जनआन्दोलन एक भयो र तत्कालीन कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा भनेको नेपाल अधिराज्यको संविधानको धारा 16 सार्वजनिक महत्वको विषयमा नेपाली जनताको पहुँच रहनेछ भनेर पहिलो पटक संविधानमा नागरिकको सूचना हकको प्रत्यावत गरियो। पछि जनआन्दोलन 2 भइसकेपछि 2063 सालमा अन्तरिम संविधान जारी भयो। त्यसमा 2047 सालको संविधानभन्दा एक कदम अगाडि बढेर आफ्नो व्यक्तिगत सरोकारको विषयमा पनि नागरिकको सूचनाको हक प्रत्याभूत गर्छ भनेर संविधानले 2 प्रकारको हक संविधानमा लेखिदियो। 2063 सालको अन्तरिम संविधानमा यो कुरो परेपछि 64 सालमा सूचनाको हक सम्बन्धी ऐन बन्यो र अहिले 2072 सालमा जारी भएको नेपालको संविधानको धारा 27 अहिले तपाईँले उल्लेख गरिसक्नुभयो, प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको वा कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनेर लेखिएको छ। यो हकको प्रत्याभूतिको निमित्त विश्व मानव अधिकार घोषणा 1948 मा घोषणा भयो, मानव अधिकार पत्र, त्यसको धारा 19 पनि प्रत्येक विश्वभरिका मानिसलाई आफ्नो राज्यपालसँग सूचना माग्ने पाउने त्यसको प्रवाह गर्ने हक हुनेछ भनेर लेखिएको छ र नागरिकको सूचनाको हकको संरक्षण सम्वर्धन र प्रवर्धन गर्न एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग हुन्छ भन्ने कुरा ऐनमा प्रत्याभूत गरिएको छ र प्रत्येक नागरिकले सार्वजनिक सरकारको विषय होस् या आफूसँग सम्बन्धित विषय होस् त्यसमा सम्बन्धित निकायको सूचना अधिकारी समक्ष सूचना माग गर्न पाउने व्यवस्था छ। यसरी सूचना माग गर्दा कुनै दस्तुर पिर्नु पर्दैन, 10 पृष्ठसम्मको सूचना नागरिकले निशुल्क पाउने व्यवस्था छ। यसरी सूचना माग गरिसकेपछि सामान्यत तत्कालै सूचना अधिकारीले सूचना दिनुपर्छ। तैपनि सूचना अधिकारीलाई त्यो सूचनाहरू सङ्कलन गरेर दिन पर्ने भए उहाँले अधिकतम 15 दिनभित्र सूचना दिनुपर्ने कानुनी व्यवस्था छ। कुनै कारणवश सूचना अधिकारीले नागरिकले माग गरेको सूचना दिन सक्नु भएन भने कार्यालय प्रमुखले 7 दिनभित्र सूचना दिनुपर्ने व्यवस्था छ। यसरी सूचना अधिकारी र कार्यालय प्रमुखले दिनुपर्ने सूचना दिनु भएन अनि राष्ट्रिय सूचना आयोगले त्यस्ता पदाधिकारीलाई 25,000 रुपियाँ दण्ड गर्न सक्छ र यो कानुनले नागरिकलाई पनि कर्तव्यबोध गराएको छ। कुनै पनि सार्वजनिक निकायबाट प्राप्त भएको सूचना दुरुपयोग गर्न पाइँदैन। सूचना माग गर्दा पहिले प्रयोजन खुलाउनु पर्छ, मलाई के प्रयोजन गरिने सूचना चाहिएको भन्नुपर्छ र कथम कदाचित प्राप्त भएको सूचना दुरुपयोग गर्यो भने त्यस्तो नागरिकलाई 25,000 रुपियाँ दण्ड लगाउने व्यवस्था पनि छ र यसले राज्य सञ्चालनमा सजिलो होस् भन्नको निमित्त सामान्यत 5 प्रकारको सूचना दिन भने बाध्य गर्दैन। त्यसमध्ये मुलुकको सार्वभौम सत्तासँग सम्बन्धित विषय अथवा अदालतमा विचाराधीन मुद्दाको विषय अथवा कसैको व्यक्तिगत गोपनीयताको विषय अथवा कसैको व्यापारिक कारोबारमा प्रयोग भएको गोपनीयताको विषय अथवा मुलुकको सामाजिक सद्भाव भड्किने विषय रहेछ भने यस्तो सूचना दिन बाध्य हुन सरकार पर्दैन र त्यसभित्र पनि अन्य सूचनाहरू पर्छन्। त्यो के सूचना पर्छ भनेर नेपाल सरकारको मुख्य सचिवले सूचनाको वर्गीकरण गर्ने व्यवस्था यो कानुनमा छ। यो कानुनले सूचनादाताको संरक्षण पनि गरेको छ। त्यो भनेको सूचना कसैलाई दिए बापत भने कुनै पदाधिकारीले कुनै पनि अर्को पदाधिकारीलाई कारवाही गर्न पाइँदैन भन्ने व्यवस्था पनि छ र यो कानुनमा कुनै नागरिकले माग गरेको सूचना समयमा प्राप्त भएन त्यसबाट त्यो नागरिकलाई चाहिँ क्षति पुग्यो भने क्षतिपूर्ति भराइदिने व्यवस्थासम्म छ। यसरी सूचनाको हक सम्बन्धी ऐन नेपालमा उत्कृष्ट ऐनमा पर्छ। विश्वव्यापी रूपमा सिएलडी भन्छ, सेन्टर फर ल एन्ड डेमोक्रेसी भन्ने संस्थाले मापन गर्दा विश्वमा करिब 150 मुलुकमा जारी भएको कानुन मध्ये नेपालको कानुन चाहिँ 20औं 21औंमा उत्कृष्ट कानुनमा पर्छ।
अब यसरी सूचनाको हकको कार्यान्वयन नेपालमा भइरहँदा अब यसको भनौ न सार्वजनिक निकायका पदाधिकारीहरू कति जिम्मेवार देखिन्छन्? अब यहाँ सूचना आएको जिम्मेवारीमा बसेर काम गर्दै गर्दा र अहिले बाहिर बसेर हेर्दै गर्दा सार्वजनिक पदाधिकारीहरूमा यसको भनौँ न यो उत्तरदायी कतिको देखिन्छन् उनीहरू?
मूल कुरो यस्तो हो, सार्वजनिक पदमा 2 किसिमका मानिसहरू बस्नुहुन्छ। एउटा चाहिँ राजनीतिक व्यक्तिहरू हुनुहुन्छ, एउटा प्रशासनिक व्यक्तिहरू हुनुहुन्छ। यो सार्वजनिक निकाय भन्नाले निजी क्षेत्र, गैर सरकारी क्षेत्र, अन्तर्राष्ट्रिय गैर सरकारी क्षेत्र समेत पर्छ। आम नागरिकलाई सेवा प्रवाह गर्ने जुनसुकै दर्ता भएको संस्था पनि सार्वजनिक निकायको परिभाषाभित्र पर्छ। यसर्थ मुलुकका सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीज्यूहरूले प्रष्ट रूपमा हामीले हाम्रो मन्त्रालयमा गरेका काम कारवाहीको सार्वजनिक महत्वको सूचना र कुनै पनि व्यक्तिसँग सम्बन्धित सूचना चाहिँ हामी नागरिकहरूलाई दिने प्रत्याभूत गर्छौँ भनेर पहिला राजनीतिक तहबाट यो कुराको प्रत्याभूति आउनुपर्छ र कर्मचारी तन्त्रले आफूलाई विचार गर्नुपर्छ। राणाकालमा राणाजीलाई अनुप्रतिकूल हुने कुनै सूचना बाहिर निकाल्यो भने कारवाही भोग्नु पर्थ्यो। पञ्चायतकालमा पञ्चायतलाई असुविधा पर्ने कुनै सूचना बाहिर आयो भने कर्मचारीहरू दण्डित हुन्थे। त्यही भएर अहिले मुलुकमा गणतन्त्र, लोकतन्त्र, सङ्घीयता आएको छ। अब्राहम लिङ्कनले भन्नुभएको छ, बाई द पिपुल फर द पिपुल टु द पिपुल भनिन्छ। पछि अमेरिकाको राष्ट्रपति बाराक ओबामाले ओपन गभर्नमेन्ट पार्टनरसिप, सरकार जनताको साझेदारीमा सञ्चालन हुन्छ भन्ने अवधारणा आएको छ। ओई छिरीले ओपन गभर्नमेन्ट डेटा भन्छ, जति पनि तथ्याङ्कहरू छन् ती खुल्ला र पारदर्शी हुनुपर्छ भनिएको छ। यसर्थ राज्य प्रणाली जति खुल्ला हुन्छ त्यही अनुसार निजी क्षेत्र, गैर सरकारी क्षेत्र पनि खुल्ला हुँदै जान्छन्। सूचना भनेको शक्ति हो। राज्य प्रणालीका पदाधिकारीसँग सूचना रह्यो भने ती पदाधिकारीहरू शक्तिशाली हुन्छन्। जनतालाई त्यो सूचना दियो भने जनताहरू शक्तिशाली भएर हुन्छन्। मुख्य कुरो सूचना शक्ति हो। यसर्थ राज्य प्राणीसँग भएको सूचना जति वितरण गर्यो त्यति नागरिकहरूले अवसर प्राप्त गर्छन्। सुसूचित हुन्छन् र आफ्नो गरी खाने मेलेमेन्ट अगाडि बढाउँछन् भनेर नै लोकतन्त्रको प्राण वायुको रूपमा हकलाई हारिएको हो। यो चाहिँ अलिक व्यक्ति व्यक्तिमा फरक परेको छ। कुनै व्यक्ति पदाधिकारी, राजनैतिक पदाधिकारी, प्रशासनिक पदाधिकारीहरू लोकतान्त्रिक मूल्य मान्यतामा अगाडि बढेकोले सूचना दिने गर्नुभएको छ। कोही कोहीमा अझै पनि पञ्चायतको भूतभूति, राणाको भूतभूति, एक प्रकारले त्यो माइन्ड सेट परिवर्तन नहुँदा हामीले सोचेको जस्तो सूचना प्रवाह गर्न सकिरहेका छैनौँ।
अब त्यसो त अब भनौ न, सत्ता र पारदर्शिता अहिलेको विभिन्न विषयहरू उठ्ने गरेको छ। सत्तामा हुँदा एउटा कुरा र सत्ता बाहिर हुँदा चाहिँ पारदर्शिताका कुराहरू उठाउने गरिएको प्रवृत्ति हामीमा छ। अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? अब त्यही व्यक्ति अथवा राजनैतिक दल अथवा के भनौं, उनीहरू चाहिँ बाहिर सूचना लिने ठाउँमा हुँदा चाहिँ पारदर्शिताको कुरा गर्ने, तर आफू चाहिँ त्यही सत्तामा अथवा शक्तिमा पुगिसकेपछि चाहिँ पारदर्शिताको कुरा सुन्न नचाहने प्रवृत्ति पनि हाम्रो छ, परिपाटी छ। अब यसलाई चाहिँ यसले सूचनाको हकको कार्यान्वयनमा कतिको असर पुर्याउँछ? अब यहाँको कुरा गर्दा विगतमा नेपाल सरकारको सचिव भएर काम गर्नुभयो, त्यति बेला अब जुन दिने ठाउँमा हुनुहुन्थ्यो, सँगै अब सूचनाको राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त हुँदा कार्यान्वयनको एउटा पाटोमा बसेर नेतृत्व लिनुभयो। अब यसरी हेर्दा कसरी हेर्न सकिन्छ प्रवृत्ति हेर्दा?
तपाईँले असाध्यै राम्रोसँग प्रश्न सोध्नु भएको छ। एक प्रकारले तपाईँको प्रश्नलाई मैले फरासिलो भाषामा भनिदिउँ, तपाईँ सचिव हुँदा कति सूचना दिनुहुन्थ्यो र राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त हुँदा त्यस्तो सूचना नदिने सचिवहरूलाई तपाईँले दण्ड गर्नुभयो या सुविधा पुर्याउनु भयो भन्ने विषय अत्यन्त नै गम्भीर र महत्त्वपूर्ण छ। हामीले प्रश्न र उत्तरको सुरुवात नै यही बिन्दुबाट गर्नुपर्छ। यसर्थ मूल कुरो, व्यक्ति व्यक्ति त कोही असल छन्, कोही तुलनात्मक रूपमा अपेक्षित असल छैनन्। प्रणालीको सुधार चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो। अहिले मेक्सिको, अजरबैजान जस्ता मुलुकहरूले गभर्मेन्ट र पकेट भन्ने कार्यक्रम ल्याउनु भएको छ, अर्थात् सरकारका सबै काम कारवाही डिजिटल पद्धतिबाट हुन्छ। विद्युतीय प्रणालीबाट भएपछि सबै काम कारवाहीहरू एक प्रकारले वेबसाइटमा स्वतः नै प्रविष्ट हुन्छ, वेबसाइटबाट हेर्न सकिन्छ। अहिले नेपाल सरकारले पनि नागरिक एप लागू गरेको छ। मेरो नागरिकताको छाया कपी पाम भन्नलाई प्रमुख जिल्ला अधिकारी यहाँ पुग्नै पर्दैन। मेरो चाहिँ सवारी चालक अनुमति पत्रको छाया कपी मैले हराएँ भने क्याप्टन कारले जानै पर्दैन। मेरो जग्गा जमिन नेपालभरि कति छ भनेर सोध्नै पर्दैन, त्यो एपबाट नै प्राप्त हुन्छ। यसमा पहिलो कुरो त हामीले डिजिटाइजेसनमा सार्वजनिक प्रशासनहरू रूपान्तरित गरेपछि स्वत सूचना चाहिँ नागरिकको पहुँचमा पुग्छ। दोस्रो कुरा भनेको, नेपालमा तीन तहको सरकार हुनुहुन्छ। अब के सङ्घमा 2064 सालको सूचना कक्ष भन्ने ऐन बमोजिम काम भइरहेछ। मेरो कार्यकालमा हामीले व्यापक रूपमा दबाब दियौँ सरकारलाई, सातैवटा प्रदेशमा प्रादेशिक सूचना आयोग हुनुपर्छ भनेर। अहिले हामीले चाहिँ छिमेकी मुलुक भारतमा गयौँ भने भारतको सबै प्रदेशमा प्रादेशिक सूचना आयोग छ, तर नेपालमा प्रदेश स्तरमा सूचना आयोग गठन गर्न सकिएन। यो नै हाम्रो पहिलो कमजोरी भयो। त्यसपछि 753 नेपालमा स्थानीय सरकार हुनुहुन्छ। आखिर हामीले चाहिँ नेपालमा 761 सरकारको कल्पना गरेका छौँ, त्यसमा सङ्घीय सरकार मात्रै सूचनाको हकको ऐन ल्याएर पारदर्शी हुने, अरू बाँकी रहेका प्रदेश र स्थानीय सरकारले म सरकार हुँ चाहिँ भनिरहने तर सूचनाको हक सम्बन्धी ऐन चाहिँ जारी गर्नेतर्फ चासो नदेखाउने, यस्तो गैर जिम्मेवारी प्रवृत्ति हाम्रो शासन प्रणालीमा देखा पर्यो। जब जब राजनीतिक रूपमा नै पारदर्शिता अपनाइन भने कर्मचारी तन्त्र भनेको त त्यही राजनीतिले दिएको निर्देश गरेको दिशामा अगाडि बढ्ने चिज हो। अर्को कुरो, नेपालको निजामती कर्मचारीमा पञ्चायतकालमै थियो प्रत्येक कर्मचारीले गोपनीयताको सहयोग गर्नुपर्छ भनिएको थियो। त्यो पञ्चायतकाल फरक प्रवृत्तिको शासन थियो। त्यो काललाई हटाएर हामीले सङ्घीय लोकतन्त्र गणतन्त्र ल्याएर सूचनाको हक सम्बन्धी ऐन ल्याइचल्दा पनि फेरि निजामती सेवा ऐनको गोपनीयताको प्रणालीलाई हामीले परिमार्जन गर्न सकेनौँ। अहिले हामीसँग वैयक्तिक गोपनीयताको हक पनि छ, संविधानको धारा 28 व्यक्तिको वैयक्तिक गोपनीयताको हकको प्रत्याभूत गर्छ। व्यक्तिगत गोपनीयता बाहेकका अन्य सबै चिज चाहिँ सूचना भवनभित्र पर्छ। त्यही भएर हाम्रो कार्यकालमा हामीले एक स्कुल कलेजको पाठ्यक्रममा नै यो विषयलाई समावेश गर्दै लगाएका थियौँ। दोस्रोको जति पनि सरकारी तालिमहरू हुन्छ त्यो तालिममा सूचना भवनलाई प्रभावकारी रूपमा दिने भनेका थियौँ। तेस्रो कुरो एमआइएस भन्छ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमले प्रत्येक नागरिकले इमेलबाट पनि सूचना माग्न पाउने प्रणालीको व्यवस्था गरेका थियौँ। चौथो कुरा भनेको पिडिएमएस भन्छ प्रोएक्टिभ डिस्क्लोजर म्यानेजमेन्ट सिस्टम भन्ने अर्को सफ्टवेयर बनाइएको थियो ताकि प्रत्येक निकायले 3-3 महिनामा काम नहोस् आफूले गरेको काम चाहिँ स्वत नै नागरिकलाई जानकारी दिने प्रणाली गर्ने। अहिले पनि स्थानीय तह लगायतमा सार्वजनिक सुनवाई भन्ने छ, सार्वजनिक परीक्षण भन्ने व्यवस्थाहरू छ, सरकारले हेलो सरकार भनेर सञ्चालन गरेका छ, हेलो सिएम भन्ने चाहिँ प्रदेशमा कार्यक्रम भएको छ, हेलो मेयर अथवा हेलो अध्यक्ष भन्ने कार्यक्रम स्थानीय तहमा भएको छ, गुनासो सुन्ने अधिकारीको व्यवस्था छ, प्रत्येक निकायमा प्रबलताको व्यवस्था छ। सरकारका यस्ता संरचनाको माध्यमद्वारा हामीले पारदर्शिताको प्रत्याभूति गर्नुपर्छ।
अब यो बीचमा सूचनाको हकको कार्यान्वयनको सन्दर्भमा धेरै अभ्यासहरू भएका छन्, धेरै प्रगति भएका छन्, यहाँले उल्लेख गरिहाल्नुभयो। करिब अब ऐन जारी भएको 20 वर्ष, करिब 19-20 वर्षको यो यात्रामा थुप्रै प्रगति भएको छ। सुशासन पारदर्शिता को प्रवर्धनका लागि यसको अभ्यास भइरहेको सन्दर्भमा अब जुन खालको ऐन 2064 सूचनाको हक सम्बन्धी ऐन 2064 परिकल्पना गरेका विषयहरू छन् नि, अब यसको यो पूर्ति गर्ने सन्दर्भमा यो भएका प्रगतिहरूलाई चाहिँ कसरी हेर्न सकिन्छ?
भएका प्रगतिहरू राम्रै छन्। अहिले चाहिँ नि आम विद्यार्थीहरूले आफ्नो उत्तर पुस्तिका हेर्न पाएका छन्। यसै गरी लोकसेवा आयोग लगायतको परीक्षा दिनेहरूले आफ्नो परीक्षामा कति अङ्क पाएछ उहाँहरू हेर्न पाउने पद्धतिको विकास भएको छ। कुनै पनि सन्धि सम्झौतामा आम नागरिकको ले जान्न पाउने हक प्रत्याभूत हुन्छ भन्ने कुरा लेखिएको छ। सिंहदरबारभित्र रहेका कार्यालयमा पनि सूचना माग गर्न पाउने एउटा हक नागरिकमा रहेको छ। प्रत्येक सांसदहरूले पनि कहाँ कहाँ के रकम खर्च गर्नुभयो त्यो जनतालाई बताउनु पर्ने व्यवस्था छ। प्रत्येक वर्ष हामी आरटिआई अडिट भन्छौँ, सूचनाको हकमा के कति काम गरियो भन्ने कुराको अनुगमन गर्न पाउने व्यवस्था छ। यो सुशासन प्राप्ति भनेको सूचनाको हक मार्फत हो भन्ने कुरा अगाडि बढिरहेको छ। 77 जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारी र जिल्ला हुला कार्यालयबाट यसको अनुगमनको काम भइरहेको छ। राष्ट्रिय सूचना आयोग अहिले तपाईँले भनिसक्नुभयो यतिखेर अहिले रिक्त रहेको अवस्था छ, नत्र राष्ट्रिय सूचना आयोगले यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिआएको छ। राष्ट्रिय सूचना आयोगको प्रतिवेदन संसदमा जाने, संसदमा छलफल हुने व्यवस्था छ। यसर्थ अहिले सूचनाको हकको क्षेत्रमा नेपालमा युगान्तकारी परिवर्तन भएको छ। हामी विश्वव्यापी रूपमा नै राम्रो सूचना दिने मूलभूत पर्छौँ। तैपनि बेला बखतमा केही केही महत्त्वपूर्ण सूचनाहरूमा राज्य प्रणालीले विशेष गरी दखलअन्दाज गर्ने, निजी क्षेत्र गैर सरकारी क्षेत्रले पनि यो त हामीसँग सम्बन्धित सूचना हो, यो हामीले कसरी भन्न मिल्छ र भनेर सूचनाहरू लुकाउने प्रवृत्ति अहिले पनि छ। त्यसमा राष्ट्रिय सूचना आयोगलाई अझै बलियो बनाएर संवैधानिक अङ्गको रूपमा राखेर यो सूचनाको हकमा संयोग 27 सूचना माग्ने र पाउने हकमा प्रवाह गर्ने हक पनि थप गर्ने र तर कानुन बमोजिम गोप्य राखेको सूचना बाध्य गरि दिन बाध्य गरिने छैन भन्ने जुन संवैधानिक व्यवस्था छ त्यसमा सूचनाको हकले निषेध गरेका सूचना बाहेक अन्य सूचना दिन बाध्य गर्नुपर्ने व्यवस्था गर्नुपर्छ र वैयक्तिक गोपनीयताको हकमा जिल्ला आवासमा ले अनुगमन गर्ने मुद्दा चल्ने व्यवस्था छ। धेरै मुलुकमा सूचनाको हक र वैयक्तिक गोपनीयता हक चाहिँ आयोगले हेर्ने प्रचलन छ, त्यसतर्फ पनि हामी जान सक्छौँ। र विशेष गरी प्रदेश स्तरमा र स्थानीय तहमा खास गरी निजी क्षेत्रमा र गैर सरकारी क्षेत्रमा व्यापक रूपमा यसको तालिम दिनुपर्छ र आम जनतालाई सूचनाको हकको सुसूचित भएर आफूले लाभ लिन, आफूले अवसरहरू छोप्न र राज्य प्रणाली मेरै मतबाट सञ्चालन भएको हो, यसर्थ मद्वारा सञ्चालित राज्य प्रणालीका सूचनाहरू मैले पाउनुपर्छ र सरकारसँग मेरो निकटतम सम्बन्ध राखेर सरकारले गरेका काम कारवाहीको अपनत्व मैले पनि लिनुपर्छ भन्ने भावना नागरिकमा जागृत गराउने टुल्सको रूपमा सूचनाको हकलाई लिइन्छ। यसर्थ स्विडेनमा 1766 जुन सूचनाको हक सुरुवात भएको थियो, पछि अमेरिकामा 1966, यसै गरी चाहिँ हाम्रो फिनल्यान्डमा 1901 यसरी सूचनाको हक बिस्तार 1951 बिस्तार क्रमशः हुँदै गयो, पछि डेनमार्क नर्वे जस्ता मुलुकमा 1970 यो काम जारी भयो, खास गरी म्याग्ना कार्टा र बिल अफ राइट्समा के भनिएको छ, भर्जिनिया कोर्ट र फ्रान्सको राज्य क्रान्तिले के कस्ता हामीलाई सन्देशहरू दिएको छ भन्ने सिराबाट सूचना कक्षलाई सैद्धान्तिक र व्यवहारिक रूपमा अगाडि बढायो भने हामी सफल राज्य प्रणालीमा जान्छौँ। नेपालमै पनि रूपचन्द्र विस्तारै थाहा भन्ने अभियान सुरु गर्न भएको थियो। एक प्रकारले यो नै नागरिकले राज्य प्रणालीबाट भएको काम कारवाही जान्ने एउटा के भनौँ महत्वपूर्ण औजार हो। नागरिकको महत्वपूर्ण जान्न पाउने हकको औजारलाई राज्य प्रणालीले पूर्ण रूपमा संरक्षण गर्नुपर्छ भन्ने भावले मनपतन कर्मले सबैले यसमा आफू खटिनुपर्छ।
अब जसरी आम जनचासोको विषय सूचनाको हक बन्नुपर्ने थियो त्यो चाहिँ बन्न नसकिरहेको अवस्था पनि छ, अब यसको कारण चाहिँ के हो, किन जनचासोको विषय बन्न सकेन यो?
यसको मूल कारण त आम नागरिकमा अझै पनि राज्य प्रणालीले सूचनाको हकको बारेमा जानकारी दिन सकेन पहिलो कुरो। दोस्रो कुरो संचार क्षेत्रले पनि आम नागरिकको हितमा हामीले बढीभन्दा बढी विज्ञापनहरू समाचारहरू बनाइदिनु पर्ने यो कुरामा पनि कमी भयो। तेस्रो कुरो पाठ्यक्रमहरूमा यो कुरोलाई राम्रोसँग राख्न सकिएन। अहिले नै भनिसक्यो जति पनि नागरिकहरू भेला हुने अब आमा समूह लगायत विभिन्न समूहहरू हुनुहुन्छ त्यस्तोमा सूचनाको हकको व्यापक रूपमा जानकारी दिन पर्ने, जस्तो अहिले एन्टी मनी लन्ड्रिङ र इन्टरनेसनल टेररिस्ट फाइनेन्सिङ त्यहाँ प्रत्येक आर्थिक क्षेत्रमा कारोबार गर्नेहरूले अनिवार्य रूपमा त्यसको नीति बनाउनै पर्छ भनेर राष्ट्र बैङ्क लगायतबाट एउटा निर्देशन भएको छ। त्यसै गरी सूचना हकलाई पनि व्यापक रूपमा तल्लो तहसम्ममा हामीले पुर्याउन सक्यौँ भने आम जनताले यो कुरो बुझ्नुहुन्छ र राज्य प्रणालीका सबै निकायले जस्तो मालपोत कार्यालयले तपाईँको जग्गा जमिनको अवस्था यो छ, जग्गा जमिन सम्बन्धी कानुन व्यवस्था यो छ, यातायात कार्यालयले तपाईँले सवारी चालक अनुमति पत्र यसरी पाउनुहुन्छ, नेपालमा सवारी चालक अनुमति पत्र दर्ता गर्ने र चालक अनुमति पत्र दिने यो प्रणाली छ भनेर व्यापक रूपमा आआफ्नो कार्यालयले आफूले गरेको काम कारवाहीको असल अभ्यासहरूको प्रचार गर्नुपर्छ। जति सरकारी निकायहरू सार्वजनिक निकायहरूले आफूले गरेको काम कारवाही जनता समक्ष पुर्याउँछन् त्यति नै त्यो निकायको विश्वसनीयता जनतामा बढ्छ। यो भावनाले अगाडि बढ्नु पर्नेको सट्टा हामी कहाँ चाहिँ कता कता चाहिँ त्यो सूचना भनेको चाहिँ त्यति धेरै दिने वस्तु होइन, धेरै प्रचार प्रसार गर्न हुँदैन, लुकेर जाइ खानुपर्छ, लुकेरै शासन प्रणाली गर्नुपर्छ, आफूले गरिरहेको चाहिँ धर्मशास्त्र नै भन्छ अरे नभन्नु रे, अरूले नै थाहा पाउँछन् रे भन्ने हाम्रो यस्तो पुरानो थाहा नपाउने गरी हामीलाई चाहिँ लोकतन्त्रलाई चाहिँ लाभ नपुग्ने केही गलत भ्रमहरू हाम्रो समाजमा छ। बिस्तारै त्यो भ्रमहरू युवा पुस्तामा त चिरिँदैछ, युवा पुस्ताहरू धेरै नै हदमा पारदर्शी हुनुहुन्छ। यसर्थ मूल कुरो सार्वजनिक पदमा बसेको मान्छेहरू विशेष गरी सरकारी हुन् या गैर सरकारी हुन् या निजी क्षेत्र हुन् जसले जनतासँग सम्बन्धित सेवा र सूचना प्रवाह सेवा दिने काम अथवा उत्पादन गर्ने काम जनतालाई लाभ पुग्ने काम गर्छन् त्यो बेलामा चाहिँ सुसूचित गर्ने, जस्तो हाम्रो उपभोक्ता संरक्षण ऐनले भन्छ कुनै पनि सामान बिक्री गर्दा त्यसमा 8 प्रकारको विषयवस्तुहरू लेभलमा खुलाउनै पर्छ। औषधि बिक्री गर्दा तपाईँले यसरी यसरी औषधि राख्नु यसरी यसरी औषधि सेवन भन्नै पर्छ। यो प्रणालीमा सबैजना चाहिँ जुट्नुपर्छ। यो हाम्रो सूचना दिवसले सबैले सन्देश दिने हो। यसरी यो सूचना दिवसको पुनितोमा यी सबै सार्वजनिक निकायका पदाधिकारीहरूले आफ्नो ठाउँबाट आजका मितिबाट म यो मुलुकमा सुशासन प्रवर्तन गर्न
हस् बास्कोटाज्यू आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो यहाँलाई धेरै धन्यवाद। हजुर हामी कुराकानी गर्दै थियौँ राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटासँग, विशेष गरी सूचनाको हक सम्बन्धी ऐन 2064 कार्यान्वयनमा आएको दिन आज भदौ 3, 2064 यो ऐन कार्यान्वयनमा आएको र यो कार्यान्वयनमा ऐन कार्यान्वयनमा आएको दिनलाई सूचना दिवसका रूपमा नेपाल सरकारले घोषणा गरेको छ र नेपालमा सूचनाको हकको अभ्यास प्रचलन लगायतका सन्दर्भमा आज हामीले कुराकानी गर्यौं। यससँगै प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।